अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्रको हार्दिक स्वागत छ। आजका पत्रपत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
नेपालगञ्ज विमानस्थलबाट जहाज चढ्ने यात्रुको चाप बढ्यो, उडान तालिका परिवर्तन, बिहान र दिउँसो मात्र उडान।
प्रदेश 6 को अस्थायी मुकाम सुर्खेतमा बैठक का लागि संसद पुग्ने क्रम सुरु, प्रदेश नम्बर 7 मा पहिलो बैठक का लागि सभाकक्ष अझै तयार भएन।
संस्थानले बिक्री गरेको मोटा चामल जुम्लाका स्थानीयद्वारा मदिरा बनाउन प्रयोग, दैलेखका ग्रामीण क्षेत्रमा अखाद्य वस्तुको बिगबिगी, झाडा पखलाबाट एकजनाको मृत्यु।
र जाजरकोटमा विद्यार्थीलाई दिउँसो खाजाका रूपमा दाल भातको व्यवस्था, डोल्पाका अधिकांश स्थानीय तहमा बैङ्क नहुँदा शास्ति।
आहा, कति मिठो तिम्रो हातको चिया,
कति मख पार्न जाने कि?
मख पर्ने कुरा त अर्कै छ, लौ सुन, अब कुमारी ब्याङ्कमा 11% ब्याज पाइन्छ नि, त्यो पनि महिनै पिच्छे।
हो र, कति वर्ष राख्नु पर्ने रहेछ?
वर्ष होइन, दिन, त्यो पनि जम्मा 180 दिन, साथमा मासिक ब्याज भुक्तानी पनि।
आहा, यो त एकदमै मख पर्ने कुरा रहेछ, हामी पनि आजै जाउँ कुमारी ब्याङ्कमा खाता खोल्न।
अब कुमारी ब्याङ्कमा पाउनुहोस् 11% ब्याज दर, 180 दिने विशेष मुद्दती खातामा, विशेषताहरू न्यूनतम मौजदात्रु 1,00,000, मासिक रूपमा ब्याज भुक्तानी। यो योजना व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपकर्ताहरूमा कुमारी ब्याङ्कको सबै शाखाबाट उपलब्ध छ। यो योजना सीमित अवधिको लागि मात्र। कुमारी ब्याङ्क, सबैका लागि सधैँका लागि।
पश्चिम डायरीको सुरुमा नेपालगञ्ज विमानस्थलबाट जहाज चढ्ने यात्रुको चाप बढेको छ 57%, उडान तालिका पनि परिवर्तन भएको खबर रहेको छ। नेपालगञ्ज विमानस्थलबाट जहाज चढ्ने यात्रुको चाप बढेको छ। सन् 2016 तुलनामा 2017 जहाज चढ्ने यात्रुको चाप 57% वृद्धि भएको नेपालगञ्ज विमानस्थल कार्यालयले जनाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगञ्ज विमानस्थल प्रमुख प्रताप बाबु तिवारीका अनुसार 2017 यात्रु आवागमन 3,70,000 रहेको छ। यो वर्ष यात्रुको चाप वात्तै बढेको छ। उहाँले भन्नुभयो, यात्रुको चापसँगै वायु सेवा प्रदायक कम्पनीले पनि उडानको संख्या बढाएका छन्। अघिल्लो वर्षको तुलनामा 2017 22% उडान वृद्धि भएको तिवारीले जानकारी दिनुभयो। नेपालगञ्ज काठमाडौँ रुटमा दैनिक रूपमा बुद्ध, यति श्री एयरले 2-2 उडान भर्दै आएका छन् भने नेपाल एयरलाइन्सले सातामा 2 उडान भरिरहेको छ। यस्तै उडान तालिका परिवर्तन, विमानस्थलको कालोपत्रे निर्माण कार्य सुरु भएपछि उडान तालिका परिवर्तन गरिएको छ। कालोपत्रे निर्माणका कारण सन्ध्याकालीन समयका लागि सम्पूर्ण उडान दिउँसो सारिएको विमानस्थल प्रमुख तिवारीले जानकारी दिनुभयो। सन्ध्याकालीन समयमा हुने सबै उडान दिउँसो 2 बजेदेखि 2:30 बजेलाई सारिएको छ। उहाँले भन्नुभयो, कालोपत्रे निर्माण कार्य फागुन 20 गतेसम्म चल्नेछ। नागरिक पश्चिमेलीमा अर्जुन ओलीले खबर लेख्नु भएको छ।
आवास तथा डेराको प्रबन्ध नहुँदा शपथ खाए लगतै दैलेखका सांसद धर्मराज रेग्मी सङ्घीय राजधानी काठमाडौँ लाग्नु भएको थियो। 7 वर्षदेखि उहाँको काठमाडौँमा डेरा छ। अध्ययन र पेसा व्यवसायको सिलसिलामा उतै बसियो। अधिवक्ता समेत रहनुभएका रेग्मीले भन्नुभयो, प्रदेश सभामा चुनिएपछि अब डेराको बन्दोबस्त गर्नुपर्ने भयो। उहाँ बुधबार सुर्खेत आइपुग्नुभयो। हुम्लाका एमाले सांसद दल राहुल पनि बिहिबार सुर्खेत आइपुग्नुभयो। उहाँ पनि काठमाडौँमै हुनुहुन्थ्यो। प्रदेश प्रमुख दुर्गाकेशर खनालले आइतबार दिउँसो 1 बजेका लागि बैठक बोलाएपछि सांसदहरू प्रदेशको अस्थायी मुकाम सुर्खेतको वीरेन्द्रनगर आउने क्रम सुरु भएको छ। प्रदेश सभा सदस्यले शपथ लिएको 20 दिनभित्र प्रदेश प्रमुखले पहिलो बैठक बोलाउनुपर्ने संवैधानिक प्रावधान रहेको छ। उता प्रदेश सभा बैठक बस्न 3 दिन मात्र बाँकी छँदा प्रदेश नम्बर 7 को आवश्यक भौतिक तयारी अहिलेसम्म हुन सकेको छैन। जिल्ला समन्वय समितिको सभाकक्षलाई थप मर्मत गरी प्रदेश सभा बैठकका लागि काम भइरहेको छ। अबको 3 दिनभित्र काम चलाउ सभाकक्ष मात्र बन्न सक्ने देखिएको छ। सुर्खेतबाट प्रकाश अधिकारी र धनगढीबाट चित्राङ्क थापा र डिआर पन्तले कान्तिपुरमा खबर लेख्नु भएको छ।
नेपाल खाद्य संस्थानले अनुदानमा बिक्री गर्दै आएको चामलबाट घरेलु मदिरा बनाउने थालिएको छ। मोटो चामल खानाका लागि स्वादिलो नहुने भन्दै स्थानीयले त्यसको मदिरा बनाउन प्रयोग गर्न थालेका हुन्। खाद्य सङ्कट समाधान गर्न खाद्य संस्थानले सहुलियत दरमा खाद्यान्न बिक्री गर्दै आएको छ, तर स्थानीयले सस्तो दरमा खरिद गरेको चामलको गलत प्रयोग गर्न थालेका छन्। मोटो चामल खरिद गरेर स्थानीयले मदिरा बनाउन थालेका छन्। पाता राशिका धनराज बुढाले भन्नुभयो, मोटो चामलबाट राम्रो घरेलु मदिरा उत्पादन हुने गरेको छ। अहिले गाउँ गाउँमा संस्थानको मोटो चामल किनेर मदिरा बनाउने होडबाजी नै चलेको उहाँले बताउनुभयो। खाद्य संस्थानबाट भात खानका लागि भन्दै चामल सस्तोमा किनेर ल्याए पनि घरमा ल्याएर रक्सी बनाउने गरिएको उहाँले बताउनुभयो। नागरिकमा डिबी बुढाले खबर लेख्नु भएको छ।
ग्रामीण क्षेत्रका बजारमा अखाद्य वस्तुको बिगबिगी बढेको छ। लामो समयदेखि अनुगमन नहुँदा म्याद गुज्रेका वस्तु खुलेआम बिक्री भइरहेका छन्। यसरी अखाद्य वस्तुको बिक्री बढ्न थालेपछि अहिले ग्रामीण बजार अनुगमन थालिएको प्रमुख जिल्ला अधिकारी विश्वराज नेउपानेले बताउनुभयो। जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति लगायतका सरकारी कार्यालयले गरेको अनुगमनमा धेरै मात्रामा अखाद्य र म्याद गुज्रेका वस्तु भेटिए। सो वस्तु बरामद गरी नष्ट गरिएको छ। गोविन्द केसीले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
नेपालगञ्जबाट भारतको लखनऊतर्फ जाँदै गरेको गाडी हिजो दुर्घटना हुँदा दुईजना नेपालीको ज्यान गएको छ। भारतको बहराइच जिल्ला रिसिया सडक खण्डमा भएको दुर्घटनामा नेपालगञ्जका मुनव्वर हलवाई र टिकापुरका रोशन शाहको मृत्यु भएको प्रहरीले जनाएको छ। युपी 40X6814 भारतीय नम्बर प्लेटको महेन्द्रा जीप हिजो बिहान रोकिराखेको युपी 21AN7062 नम्बरको ट्रकमा ठोकिएको थियो। दुर्घटनामा काठमाडौँका सङ्ग्राम शाह, अङ्गुन खड्का र नेपालगञ्ज बाराका इब्राहिम हलवाई गम्भीर घाइते हुनुभएको छ। घाइतेमध्ये इब्राहिमको लखनऊमा र अन्य दुईजनाको बहराइच स्थित अस्पतालमा उपचार भइरहेको छ। इब्राहिम मृतक मुनव्वरका छोरा हुनुहुन्छ। यता दैलेखमा महाबु गाउँपालिका दुई बडाखोलामा झाडापखालाबाट एक महिलाको ज्यान गएको छ। बडाखोला स्वास्थ्य चौकीका हेवा पदम खत्रीका अनुसार झाडापखालाका कारण स्थानीय 55 वर्षीय रत्न बिकको मृत्यु भएको हो। लगातार 3 दिनदेखि झाडापखाला लागेकाले सुरुमा गाउँघरमै औषधि गरेको र अन्तिम समयमा स्वास्थ्य संस्थामा ल्याइएकोले मृत्यु भएको स्वास्थ्य चौकीले बताएको छ। नागरिकमा खबर छ।
डोल्पा जिल्लाका अधिकांश स्थानीय तहमा बैंक नहुँदा सर्वसाधारणले शास्ति खेप्नु परेको छ। यहाँका स्थानीय बैंकिङ कारोबारका लागि हप्तौँ हिँडेर सदरमुकाम पुग्ने गर्छन्। जिल्लामा 6 गाउँपालिका र 2 नगरपालिका छन्। विभिन्न योजनाको सम्झौता गर्नका लागि पनि डोल्पा सदरमुकाम पुग्नुपर्ने बाध्यता छ। जिल्लाको दुर्गम र अति विकट क्षेत्र मानिने उपल्लो डोल्पा र तल्लो डोल्पामा रहेका 6 गाउँपालिका र 1 नगरपालिकाका सरकारी कार्यालय सर्वसाधारण आर्थिक कारोबार गर्न झन्डै 2 छाताको पैदल यात्रा गरेर दुनै आउँछन्। विष्णु प्रसाद देवकोटाले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रमको सहयोगमा सरकारले मध्य तथा सुदूरपश्चिमका 10 जिल्लामा सञ्चालन गरिरहेको शिक्षाका लागि खाद्य परियोजना अन्तर्गत विद्यार्थीलाई दिवा खाजा स्वरूप दाल भात खुवाउन थालिएको छ। यसअघि उनीहरूलाई दिवा खाजाका रूपमा हलुवा खुवाउने गरिएको थियो। 2057 सालदेखि गत मङ्सिरसम्म हलुवाका लागि पिठो, तेल र चिनी उपलब्ध गराउँदै आएको परियोजनाले माघदेखि भिटामिन र मिनरल्स मिसाएको चामल, दाल, तेल र नुन उपलब्ध गराउन थालेको छ। दिवा खाजा कार्यक्रम सञ्चालन भइरहेको विद्यालयमा हलुवाको साटो सामान्य दाल भात, पोसिलो जाउलो दिन थालिएको छ। विद्यार्थीले हलुवा मन नपराएपछि दाल भातको व्यवस्था गरिएको आयोजनाले जानकारी दिएको छ। अन्नपूर्ण पोस्टमा राजेन्द्र कार्कीले खबर लेख्नु भएको छ। पश्चिम डायरीमा स्थानीय कृषिलाई आधुनिकीकरण गर्नुपर्नेमा जोड।
जबसम्म कृषिलाई आधुनिकरण गर्न सकिँदैन तबसम्म यो कृषिको विकास चाहिँ हुनेवाला छैन। यो परम्परागत कृषि त जब त्यस्ता कृषि त हलो जोत्न त मलाई पनि आउँछ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्, अहिलेलाई व्यापारिक विश्राम।
Hyundai Traffic Safety.
सवारी साधनमा सिट बेल्टको प्रयोगले मात्र पनि दुर्घटनाबाट हुने मानवीय क्षतिमा 50% कमी आउँदछ। सिट बेल्टको प्रयोगले जरिवानाबाट मात्र होइन जोखिमबाट पनि बचाउँदछ।
Drive safe, drive smart.
A social initiative of Lakshmi Hyundai Nepal.
गाई भैंसी पालक किसानहरुका लागि अत्यन्त जरुरी जानकारी।
दुधालु पशुहरूमा लाग्ने थुनेलो रोगले दुधको उत्पादन घटाउने हुनाले किसानहरूलाई आर्थिक हिसाबले निकै क्षति पुर्याउँछ। जथाभावी एन्टिबायोटिक्सको प्रयोगले पशु तथा मानव स्वास्थ्यमा समेत नकारात्मक असर पार्दछ भने दुध राम्ररी उमालेर नखाएमा मानिसमा क्षयरोग, ब्रुसेलोसिस, झाडा पखाला जस्ता रोगहरू देखिन सक्छ।
थुनेलो रोग लाग्न नदिन ध्यान दिनुपर्ने कुराहरू:
गोठ सधैँ सुक्खा र सफा राख्ने,
दुध दुहुने व्यक्तिले नियमित रूपमा नङ काटी साबुन पानीले हात धोएर मात्र दुध दुहुने,
दुध दुहुनु अगाडि थुन र कल्चौडो सुक्खा कपडाले पुछ्ने,
दुध दुहुने र ढुवानी गर्ने भाँडा राम्ररी पखालेर घाममा सुकाउने,
दुध दुहिसकेपछि पोविडिन आयोडिन 9 भाग र ग्लिसरिन 1 भाग मिसाएर बनाएको औषधिको झोलमा प्रत्येक थुन चोप्ने र त्यसपछि पशुलाई घाँस पराल दिई कम्तीमा 20 मिनटसम्म बस्न नदिने
र पशुमा थुनेलोको समस्या देखा परेमा तुरन्त प्राविधिकसँग उपचार गराउने।
USAID को आर्थिक सहयोगमा हेफर इन्टरनेसनल नेपाल र पशु सेवा विभागको सहकारीमा सार्वजनिक हितका लागि प्रसारित सन्देश।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, FNAC, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, IVP, UVP सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 मा डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके,
फोन नम्बर 081414007 र 98482363899।
यो कृष्ण सार FM
94 MHz, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार FM 94 MHz नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार FM .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर,
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी, छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
बर्दियामा 2 बाँसगढी औद्योगिक कृषि पर्यटन व्यापार मेला आयोजना गरिएको छ। कृषि तथा आयुर्वेदिक जडीबुटीलाई बढावा दिने उद्देश्यले बाँसगढी उद्योग वाणिज्य संघले मेलाको आयोजना गरेको हो। मेलामा बर्दियाका किसानहरूले कृषि क्षेत्रलाई बढावा दिने उद्देश्यले प्रदर्शनी समेत राखेका छन्। यसै विषयमा बर्दिया सहकर्मी अनुज थारूको रिपोर्ट।
बर्दियामा 2 बाँसगढी औद्योगिक कृषि पर्यटन व्यापार मेला माघ 12 गतेदेखि 22 गतेसम्म सञ्चालन भइरहेको छ। मेलामा कृषकहरूले के प्रदर्शन गरिरहेका छन् त? बाँसगढी कृषि विकास कार्यालय शाखाका राजेश चौधरी:
हाम्रो चाहिँ बाँसगढी नगरपालिकाभित्र रहल किसानहरूले कृषि सम्बन्धी विभिन्न किसिमको उपज, जस्तै खाद्यान्न बाली, तरकारी बाली, जस्तै कि लहरे बाली, जहाँ मौरी माछा जाके अन्य कृषि सम्बन्धी विभिन्न किसिमको उपज हाम्रो बाँसगढी नगरपालिकामा उत्पादन गर्न किसानहरूले सकुमेरको कागज उपजहरू कागज अन्नबाटीका परौँ।
कृषि प्रवर्धनलाई व्यापार व्यवसाय र बढावा दिएर अरू कृषकहरूले पनि यस्तै तरिकाले तरकारी खेती गरून् भन्ने उद्देश्यले कृषक व्यापारीहरू मेलामा विभिन्न किसिमका तरकारीहरू देखाएर प्रदर्शन गरेका छन्। बाँसगढी नगरपालिका 6 सथरियाका कृषक बेल विक्रम चौधरी:
हाम्रो चाहिँ हाम्रो कृषिमा आधुनिकरण जुन कनाभा हाम्रो हाम्रो एक टेक्नोलोजी भित्र लगाटी हेरे हाम्रो यहाँ हाम्रो थोपा सिँचाइ डलाटी सिँचाइको लाग जस्तो कि बिहन उमारला सिड क्रेट भा, कोकोपिट भा, जस्तो अनि त्यसपछि अन्य सिँचाइको लाग हाम्रो फोगर भा, जस्तो स्प्रिङ्कल भा, हाम्रो यी सामान चाहिँ देखिला भटे अनि त्यसपछि तरकारी कसिक लगेन काका लगाएको हाम्रो मल्चिङ प्लास्टिक युज गरिकन हाम्रो उपसी सम्झ हाम्रो देखिला भटे।
सबैको सोचाइमा कृषि खेती गर्नेलाई बढावा दिने रहेको छ, तर यो मेला लगाएर बाजा बजाएर कृषिलाई अगाडि बढाउन नसकिने भन्नुहुन्छ आयुर्वेदिक जडीबुटीका प्रोप्राइटर लक्ष्य बहादुर बिका:
मान्छेको सोचाइमा अहिले कृषिलाई प्राथमिकता दिनुपर्छ भन्ने सोचाइ सबैको छ, अनि यो बाजा बजारमा व्यापार मेला राखेर रा, बिजनेस हिसाबले मेला राखेर रा, मात्रै कृषिलाई परिवर्तन हुन सक्दैन। जबसम्म कृषिलाई आधुनिकरण गर्न सकिँदैन तबसम्म यो कृषिको विकास चाहिँ हुनेवाला छैन। अहिले परम्परागत कृषि त जाब त्यस्ता कृषि त हलो जोत्न त मलाई पनि आउँछ। अब विभिन्न जडीबुटी उत्पादन हुनु भनेको किसानको हातमा छ। जस्तै मेन्थलको व्यापार भनेको बर्दियामा राम्रो हुन्छ, तर मेन्थलको व्यवसाय कसैले पनि गरेको छैन। यो हुनु पऱ्यो कि किसानलाई खेती ल गर्नुहोस् यसको यो किसान तपाईँको मेन ठाउँ म किनिदिन्छु जस्तो भन्ने एउटा ग्यारेन्टी चाहिँ उद्योग वाणिज्य सङ्घले हुन्छ कि अथवा नेपाल कृषि मन्त्रालयबाट होइन जडीबुटी उद्योगहरू धेरै छन् तिनीहरूले एउटा ग्यारेन्टी लिइदिनु पऱ्यो ताकि किसानहरूले ढुक्क तालले मेरो खेती मैले उत्पादन गरेपछि बिक्री हुन्छ भने ढुक्क उनले गर्न पायो भने बल्ल खेती जडीबुटीको बारेमा नेपालमा राम्रो विकास फस्टाउला भन्ने मेरो सोचाइ छ।
हाम्रो देशमा आयुर्वेदिक तरकारी खेतीदेखि लिएर विभिन्न आयुर्वेदिक औषधिलाई पनि बढावा दिन सकियो भने सबैको स्वास्थ्य राम्रो हुन्छ। त्यसकारण अब स्थानीय सरकारले के गरिदिएको भए राम्रो हुन्थ्यो त। होलिस्टिक आयुर्वेदिक कम्पनीका प्रोप्राइटर कमला अधिकारी:
व्यापार हामीले किनाउनु भन्दा पनि हामीले चिनाउने हो। हामीसँग यति महत्त्वपूर्ण चिजहरू छन्, हाम्रो आफ्नै नेपालमा बनेको हामीसँग राम्रा चिजहरूलाई हामीले चिनाउनु पर्छ र हामीले धेरैभन्दा धेरै मान्छेहरूलाई यो बारेमा जानकारी दिनुपर्छ भन्ने सोचले हामी यहाँ आएका छौँ। हामी खुसी छौँ। यहाँको स्थानीय सरकारले यसलाई पहुँच दिनुपर्छ, उसको पहुँच यसभित्र धेरै छ, तर उसले चाहिँ यसलाई त्यहाँका निम्न आय भएका तर परिश्रम गर्न सक्ने व्यक्तिहरू यहाँ धेरै हुनुहुन्छ ग्रामीणभित्र। जति बाहिर हेर्दाखेरि हामीले राम्रा देखिन्छ, ठाँटिला पाटिला देखिन्छ, तर उहाँहरूभन्दा ग्रामीणभित्र गाउँमा बस्ने जनताहरूसँग उहाँहरूसँग आँट हुन्छ, क्षमता हुन्छ, उहाँसँग सास पनि हुन्छ र उहाँहरूसँग परिश्रमिक हुनुहुन्छ। उहाँहरूलाई यस्ता किसिमका विविध कुराहरू लिएर आएर उहाँ यो सरकारले दिन सक्यो भने साँच्चै नै हामीले यसलाई नमुना बनाउन सकिन्छ भन्ने मलाई विश्वास लाग्छ।
प्रदेश नम्बर 5 को राजधानी बाँकेमै हुनुपर्छ भन्दै आन्दोलनमा उत्रिएका आन्दोलनका नेतृत्वकर्ताहरू महोत्सवमै रुमल लिएका छन्। प्रदेश राजधानी नेपालगञ्ज नबनाएर प्रदेश नै टुक्र्याउने चेतावनी दिँदै सडकमा कुर्लिएका अगुवाहरू महोत्सवको रमझममा रुमल लिँदा आन्दोलन नै अन्यलमा पुगेको छ। सरकारले दाङलाई प्रदेश 5 को केन्द्र बनाउने निर्णय गर्ने सम्भावना देखेपछि चुप लागेका दलका नेताहरू 81 देउवा सरकारका कारणले बुटोललाई अस्थायी केन्द्र तोकेपछि सडकमा उत्रिएका हुन्। बाँकेलाई कुनै पनि हिसाबमा राजधानीको माग राख्न उपयुक्त छैन भन्दै हिँड्ने दलका नेताहरू बुटोल तोगिता भने नेपालगञ्जको सडकमा उत्रिए। पहिलो दिनमा नै प्रदेश टुक्र्याउने चेतावनी दिन भ्याएका नेताहरू दोस्रो दिनदेखि हराएका छन्। पेसागत महासङ्घ पापडको आयोजनामा आन्दोलन सुरु भए पनि उक्त आन्दोलन बिपी चौकमै पुगेर अन्त्य भएपछि भोलिपल्टबाट पुनः बिउतिन सकेन। गोविन्द देवकोटाले सद्भाव दैनिकमा खबर लेख्नु भएको छ।
नेपालगञ्ज बस पार्क निर्माणमा ढिलाइ गरिँदा व्यवसाय र यात्रुहरूलाई शास्ति भोग्नु परेको छ। 1 वर्ष अघि निर्माण सुरु गरिएको बस पार्क तोकिएको समय अवधिमा निर्माण हुन सकेको छैन। अहिले बस पार्कको निर्माणको समय अवधि पनि थपिएको छ। नेपालगञ्ज उपमहानगरपालिकाको माताहतमा निर्माण भइरहेको बस पार्कको निर्माण 2075 असारसम्म सक्ने गरी पुनः समयावधि थपिएको हो। बस पार्क निर्माणमा ढिलाइ गरिँदा साना ठुला गाडी पार्किङमा समस्या भएको छ भने अव्यवस्थित टिकट काउन्टरका कारण यात्रुहरूले समस्या भोग्नु परेको छ। नमस्ते नेपाल यातायात व्यवसाय सङ्घका इन्चार्ज राजेश खड्काले निर्माणमा ढिलाइ गरिँदा व्यवसाय र यात्रु दुवैलाई कठिनाई भइरहेको गुनासो पोख्नुभयो। युनाइटेड बिल्डर्सले 15 करोडमा बस पार्क निर्माणको ठेक्का लिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ।
पटक पटक मेडिकल सुपरिन्टेन्ड र मेसु फेरिने विवादमा तानिँदै आएको नेपालगञ्ज स्थित भेरी अञ्चल अस्पतालमा विभिन्न खालका विकृति मौलाउँदै आएको छ। पछिल्लो समय उपचारका लागि आउने बिरामीसँग पनि दलाली हुन थालेको छ। अस्पतालका केही कर्मचारीहरूले नै बिरामीलाई निजी औषधि पसल र ल्याबमा पठाउने गरेका छन्। अस्पताल आसपासका निजी औषधि पसल ल्याब एक्सरे सेवा भरपर्दो दिने भन्दै दलालहरू परिचालन भएका छन्। गाउँबाट उपचारमा आउनेलाई निजी क्लिनिकमा सस्तोमा सेवा पाउने प्रलोभन दिँदै ठगी भएको हो। ओपिडी जाँचपछि बाहिर निस्केका बिरामीको पर्चा हेर्दै दलालले निजी क्लिनिक पठाउने गरेका छन्। कान्तिपुरमा ठाकुर सिंह थारूले खबर लेख्नु भएको छ।
बाँके हुलाकी पूर्व पश्चिम र रत्न राजमार्गलाई जोड्ने 39 किलोमिटर ग्रामीण सडक कालोपत्रे गरिएको छ। भारतीय सीमासँग जोडिएको खजुरा गाउँपालिकाको राधापुरदेखि च्यामा सम्झना चौक खजुरा र सडकपुरसम्मको सडक कालोपत्रे गरिएको हो। वटासिल प्राविधिको कालोपत्रे भएपछि चिसापानी बनकटुवा टिटिहरिया ओडरापुर रनियापुर खजुरा राधापुर र सीतापुर लगायतका गाउँ प्रत्यक्ष रूपमा सडक सञ्जालसँग जोडिएका छन्। बर्दिया जिल्लालाई पनि उक्त सडकले रत्न राजमार्गसँग जोडेको छ। जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर कमल कुमार अधिकारीले कालोपत्रे भएपछि 50,000 बढी सर्वसाधारणलाई सुविधा पुगेको बताउनुभयो। यस्तै डोल्पामा राष्ट्रिय सडक सञ्जालले डोल्पा सीमा छोएपछि माघ महिनाभित्रै खदङ खदङसम्म जीप चलाउने तयारी सुरु गरेको छ। सेनाको जाजरको डोल्पा मोटर बाटो निर्माण कार्यदलका प्रमुख सेनानी विश्वबन्धु पहाडीले त्रिवेणीबाट कवर गार्ड हुँदै खादङ पारी हरिया पानी पुलसम्म जीप सञ्चालन हुने गरी काम भइरहेको बताउनुभयो। कान्तिपुरमा खबर छापिएको छ। पश्चिम डायरीमा नेपालगञ्जको फुटपाथ पसलले नागरिकलाई सहज कि असहज,
रास्ता साफ नहीं होता है, जल्दी जाम लग जाता है, हमें एक्सिडेंट होने की संभावना बढ़ी रहती है,
लगायत का सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
दैनिक नेपालगंज, नेपालगंजबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगंजको अर्को परिचय। दैनिक नेपालगंज,
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए, त्यो जय बागेश्वरी पोलिक्लिनिक कोलपुरको कुरा गरे?
हो, त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घण्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि, सम्पर्क नम्बर 98 84 53 523।
पाठेघर खस्ने समस्याको निशुल्क अपरेसन शिविर सञ्चालन हुने सम्बन्धी सूचना: मध्य पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतको आयोजना तथा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोलपुरको प्राविधिक सहयोगमा पाठेघर खसेका महिलाहरूको लागि निशुल्क अपरेसन शिविर तपसिल स्थान र मितिमा सञ्चालन हुने भएकोले सम्बन्धित सबैलाई निशुल्क सेवा लिई मौकाको फाइदा उठाउनु हुन जानकारी गराइन्छ।
शिविर सञ्चालन हुने स्थान र मिति: नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोलपुर बाँके। मिति: यही माघ 1 देखि 2075 साल, ज्येष्ठ, मसान्त समस्या सञ्चालन हुनेछ।
पुनश अपरेसन गर्न आउने महिलाले नेपाली नागरिकताको प्रमाण पत्रको फोटोकपी वा गाउँपालिका नगरपालिकाको सिफारिस पत्र साथमा अनिवार्य लिई आउनु पर्नेछ। अपरेसन पछि घर जाने बेलामा क्षेत्रीय स्वास्थ्य निर्देशनालयको निर्देशिका अनुसार यातायात खर्च बापतको रकम, जस्तै हिमाली जिल्लाको लागि ₹1,500, पहाडी जिल्लाको लागि ₹1,000 र तराई जिल्लाको लागि ₹500 यातायात खर्च प्रदान गरिनेछ। मध्य पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णस्तार एफएम 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम र बर्दियामा साथी एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णस्तार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। नेपालगञ्ज बजारका सडक पेटीमा फुटपाथ पसलहरू खुल्ने क्रम बढ्दै गएको छ। यस्ता खाले पसलले उपभोक्तालाई सामान खरिदारी गर्न सहज भए पनि यात्रु आवागमन र बजार व्यवस्थापनमा यसले बाधा पुर्याएको छ। फुटपाथ पसल ट्राफिक व्यवस्थापनका लागि चुनौती समेत बनेको छ। यसैबीच हामीले फुटपाथ पसल तपाईँलाई कति सजिलो कति असजिलो छ भनेर नागरिकको प्रतिक्रिया लिएका छौँ। सुनौ नागरिक आवाज।
तिलक चलाउने फुटपाथ व्यवसायले मानिसलाई आवाजात गरिरहेका हुन्छन्, तिनीहरूलाई पनि प्रत्यक्ष असर गरिरहेका हुन्छन्। सडकमा फुटपाथ राख्दाखेरि गाडी कहिलेकाहीँ एक्सिडेन्ट भएर मानवीय क्षति हुन्छ, र पोजिटिभ पछि के हुनुभयो भनेपछि कहिलेकाहीँ अपर्झट ल बस छुटो भन्ने बित्तिकै कहिलेकाहीँ सामान चाहिँ उसलाई आफै आवश्यक परेको अवस्थामा उसले सामान लिन्छ। अदरवाइज सबै त्यो फुटपाथमा राखेका जो व्यवसायहरूले नकारात्मक असर पारेका छन्।
मेरा नाम श्वेता राणा। जो रास्ते में हमारे स्टॉल लगते हैं उससे हमारी क्राउड में भी परेशानी होती है ना, रास्ता साफ नहीं होता है, जल्दी जाम लग जाता है, हमें एक्सीडेंट होने की संभावना बड़ी रहती है। इसके लिए हमारे नगर पालिका को एक निश्चित जगह पार्किंग की बना देनी चाहिए, स्टॉल के लिए भी निश्चित कर देना चाहिए।
म हस्त परिवार। यो फुटपाथ व्यवस्थाले गर्दा मान्छे अक्कल झुक्कनमा चाहिँ यातायात पनि दुर्घटना हुने र मान्छे पनि दुर्घटना हुने पहिलो चाहिँ कुरा छ। विशेष गरी यहाँको चाहिँ उपमहानगरपालिकाले चाहिँ यसको व्यवस्थित ढङ्गमा जति कार्यान्वयन जो कागजी रूपमा जति कार्यान्वयन भएको छ त्यो चाहिँ साँच्चै व्यवहार रूपमा लागू भएको छैन। यस कारणलेबाट पनि दुर्घटना भएको चाहिँ हामीले देखेका छौँ। यसलाई व्यवस्थित गर्नको लागि नगरपालिकाले चाहिँ एउटा पहल गर्नुपर्छ।
नानु थापा, असजिलो छ, त्यो त के सजिलो छैन होइन, अब सबैको सफा राम्रो भइदिएपछि छाङ्गासँग हिँड्न पाइन्थ्यो, डर हुन्थेन, अब मोटरसाइकलहरू साइकलहरू गाडीहरू सबै धेरै हिँडिरहेको छ नि होइन, त्यो साइडमा हिँड्नु भए राम्रो हुन्थ्यो भन्ने पनि लाग्छ मलाई। नगरपालिकाले अब राम्रो गर्नु पर्यो, अब सफा राख्नु पर्यो, अलिक हटाएर राखिदिनु पर्यो, अनि सबैसँग राम्रोसँग हिँड्नु पाए जानु, ठुक्कसँग हिँड्नु पाइन्थ्यो। अब साइकलले हान्नु मन डर छ, मोटरसाइकल हान्नु मन डराइ छ हामीलाई।
महाकाली भन्सार कार्यालय झुलाघाट बैतडीको राजस्व सङ्कलनमा भारी गिरावट आएको छ। भारतबाट हुने आयात घटेपछि चालु आर्थिक वर्ष राजस्वमा पनि कमी आएको हो। भागीरथ अवस्थीले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। पेट्रोलियम प्रति लिटर 1 रुपियाँ, डिजल र मट्टी तेलमा 2-2 रुपियाँ, हवाई इन्धन आन्तरिक तर्फ 5 रुपियाँ र अन्तर्राष्ट्रिय तर्फ प्रति किलो लिटर $100 मूल्य बढाएको निगमका प्रवक्ता वीरेन्द्र गोयतले बताउनुभयो। वृद्धि भएको मूल्य गै रातिदेखि कार्यान्वयनमा आएको छ, नागरिकमा खबर छ।
नेपाली सेनाको महाहन्ट अपरेसनपछि बाँके र बर्दिया निकुञ्जमा चोरी शिकार नियन्त्रणमा आएको निकुञ्जले जनाएको छ। बाँकेमा पुस 1 गते र बर्दियामा 9 गतेबाट नेपाली सेनाको अन्तिम फोर्स महाहन्ट 4 सुरु भएको हो। यो अवधिमा दुवै निकुञ्जमा करिब 4,000 अपरेसन गरिएको निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाले जनाएको छ। खगेन्द्र दाहालले सद्भाव दैनिकमा खबर लेख्नु भएको छ।
बर्दिया राजापुर हुँदै कैलाली जोड्ने कर्णाली नदीमा पुल बनेको 2 वर्ष बितिसक्यो। ठेकेदार कम्पनी र हुलाकी सडक आयोजनाको लापरवाहीले सडक नबन्दा उक्त पुल अहिलेसम्म प्रयोगमा आएको छैन, कान्तिपुरमा खबर छापिएको छ।
7 नम्बर प्रदेशमा नेकपा एमालेबाट सभामुख र संसदीय दलका नेता को हुने भन्ने चर्चा सुरु भएको छ। प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले गर्ने भएपछि भागमा परेको सभामुखका लागि कतिपय सांसद आकांक्षी देखिएका छन्, पश्चिम टुडेमा खबर छ।
बर्दियाको बारबर्दिया नगरपालिका 8 रानीपुरका 65 वर्षीय भगन थारू प्रसन्न मुद्रामा पारिलो घाम ताप्दै स्वास्थ्य जाँचको पालो कुरिरहनु भएको थियो। पत्नीका साथै अन्य छिमेकी पनि लिएर स्वास्थ्य शिविरमा पुग्नुभएका भगनले केही समयपछि पालो पाउनुभयो। उहाँ हाड जोड्नीको समस्याबाट पीडित हुनुहुन्थ्यो। शिविरमा हाड जोड्ने विशेषज्ञ चिकित्सकले जाँच गरेर औषधि दिएपछि उहाँ निकै खुसी हुनुभयो, मिसन टुडेमा खबर छ।
सुदूरपश्चिम क्षेत्रीय वन निर्देशनालय धनगढीले वन्यजन्तुले पुर्याएको क्षति बापत 5 वर्षको अवधिमा 1,34,83,336 रुपियाँ राहत वितरण गरेको छ, पश्चिम टुडेमा खबर छ।
अब खबर केही संक्षेपमा। नियमित गर्भ जचाउन आउने बनाउन डडेलधुराको भागेश्वर गाउँपालिकाले महिलालाई प्रोत्साहन स्वरूप भत्ता दिने निर्णय गरेको छ। उता जुम्लामा भारतीय राजदूतावासले जुम्लाको पातारासी गाउँपालिकालाई एम्बुलेन्स उपहार प्रदान गरेको छ। दूतावासले गाउँपालिकाका अध्यक्ष लामिछाने बोहरालाई एम्बुलेन्स हस्तान्तरण गरेको खबर छ। यता दुनैमा मङ्सिर 10 सम्पन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा डोल्पाका उम्मेद्वारले जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरण बुझाएका छैनन्, अन्नपूर्ण पोस्टमा खबर छापिएको छ। यसै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
नेपालगञ्ज विमानस्थलबाट जहाज चढ्ने यात्रुको चाप बढ्यो। उडान तालिका परिवर्तन, बिहान र दिउँसो मात्र उडान।
प्रदेश 6 अस्थायी मुकाम सुर्खेतमा बैठकका लागि संसद पुग्ने क्रम सुरु। प्रदेश 7 पहिलो बैठकका लागि सभाकक्ष अझै तयार भएन।
संस्थानले बिक्री गरेको मोटा चामल जुम्लाका स्थानीयद्वारा मदिरा बनाउन प्रयोग। दैलेखका ग्रामीण क्षेत्रमा अखाद्य वस्तुको बिगबिगी, झाडा पखालाबाट एकजनाको मृत्यु।
र जाजरकोटमा विद्यार्थीलाई दिउँसो खाजाका रूपमा दाल भातको व्यवस्था। डोल्पाका अधिकांश स्थानीय
पश्चिम डायरी कृष्णसारएफएम.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला वा स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि सुन्न सक्नुहुन्छ।
हवस् त, प्राविधिक सहयोगी योगेशसँगै सावित्री र म राकेश बिदा हुन्छौँ। आज माघ 19 गते शुक्रबार, फेब्रुअरी 2 तारिक। एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।